नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश नम्बर 2 का 30 वटा स्थानीय तहको नतिजा सार्वजनिक। कांग्रेस 10, माओवादी केन्द्र राजपा 5-5 तथा एमाले 4 वटा स्थानीय तहमा विजयी।
हिन्दूहरूको महान चाड दशैं आजदेखि शुरू। शक्तिकी देवी दुर्गाको पूजा गरी घर घरमा घट स्थापना।
बाजुरामा समयमै उपचार नपाउँदा गर्भवतीको ज्यान गयो। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भिडियो एक्सरे बिग्रिएपछि गर्भ जाँचको सेवा पनि बन्द।
भारतमा फेरि एक पत्रकारको हत्या। समाचार संकलनका बेला राजनीतिक दलका कार्यकर्ताको कुटपिटबाट ज्यान गएको प्रहरीको दावी।
र दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोलीद्वारा भारतको मेलापुर रिक्रिएसन क्लब पराजित। भारतसँगको दोस्रो एक दिवसीयमा अस्ट्रेलिया 253 रनको लक्ष्य पछ्याउँदै।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98550-5859 98550-5860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश नम्बर 2 का 30 वटा स्थानीय तहको नतिजा आएको छ। अहिलेसम्म कांग्रेसले 10 तहमा जितेको छ। नेकपा, माओवादी केन्द्र र राजपाले 5-5 तहमा जितेका छन्। एमाले 4 र संघीय समाजवादी फोरम 3 तहमा विजयी भएको छ। लोकतान्त्रिक फोरमले 2 स्थानीय तहमा तथा नेपाल संघीय समाजवादी पार्टीले 1 ठाउँमा जितेको छ। 2 नम्बर प्रदेशमा 1 महानगर, 3 उपमहानगर, 73 नगरपालिका र 59 गाउँपालिका छन्।
पछिल्लो परिणाम अनुसार महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्षमा राजपाका सुनिल कुमार यादवले 2751 मत ल्याएर विजयी हुनुभएको छ। यस्तै उपप्रमुखमा राजपाकै सीता देवी शाह 2611 मत ल्याएर विजयी हुनुभयो।
यस्तै धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका बद्रीनारायण सिंह 2420 मतसहित विजयी हुनुभएको छ। उपाध्यक्षमा पनि कांग्रेसकै रामवती देवी मण्डल 2327 मत ल्याएर विजयी हुनुभएको छ। सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कृष्ण प्रसाद वर्मा 3983 मतसहित विजयी हुनुभयो भने उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै नीतु देवी यादव 3316 मत ल्याएर विजयी हुनुभएको छ। सिराहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार 6 मतले विजयी भएका छन्। औरहीको अध्यक्षमा माओवादीका सिद्धार्थ यादव 2658 मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी संघीय फोरमका शिवजी यादवले 2652 मत ल्याउनुभयो। उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सीता कुमारी यादव विजयी हुनुभयो। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा राजपाका शिवनारायण शाह 3880 मतसहित विजयी हुनुभयो। उपमेयरमा पनि राजपाकी इन्दु देवी यादवले 3869 मत ल्याएर विजयी हुनुभयो।
रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी की रीना कुमारी शाह 3933 मतसहित विजयी हुनुभयो। उपमेयरमा पनि माओवादीका गौरी शंकर जयसवाल 3899 मतसहित विजयी हुनुभयो। यस्तै सर्लाहीको कौडेना गाउँपालिकामा राजपा नेपालका उम्मेद्वार रामप्रसाद राय 3542 मत ल्याएर अध्यक्ष पदमा विजय हुनुभएको छ। उपाध्यक्षमा पनि राजपाकै सुनिता देवी 3529 मतसहित विजय हुनुभएको छ। यस्तै सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेद्वार किसुन देव राय 2316 मत ल्याएर विजय हुनुभएको छ। उपाध्यक्षमा पनि फोरमकी इन्द्रकला देवी शाह 2277 मत ल्याएर विजय हुनुभएको छ। बाराको देवताल गाउँपालिकाको अध्यक्षमा रापरपाका चन्दन कुमार सिंह 2330 मतसहित विजयी हुनुभयो भने उपाध्यक्षमा राजपाकै रामपति देवी महतो 2153 मतसहित विजयी हुनुभयो।
सप्तरीको बेलही चपेना गाउँपालिकामा काँग्रेसका अध्यक्षका उम्मेद्वार परमानन्द यादव 3545 मतसहित विजयी हुनुभयो। उपाध्यक्षमा काँग्रेसकै पुष्प माला कुमारी मण्डल विजयी हुनुभयो। यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नम्बर 15 आज मतदान भएको छ। वडा नम्बर 15 वडा अध्यक्षको उम्मेद्वारको मृत्यु भएपछि त्यहाँ 2 गते मतदान भएको थिएन। यस्तै बाराको करैया माई गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भुवनेश्वर धामी विजयी हुनुभयो भने उपाध्यक्षमा काँग्रेसकै चित्ररेखा चौधरी विजयी हुनुभयो। यस्तै पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ विजयी हुनुभएको छ भने उपाध्यक्षमा माओवादीकै शान्तिमाया थिङ विजयी हुनुभयो। सिराहाको अर्नामा गाउँपालिकामा पनि माओवादी केन्द्रका ठकु महतो कोइरी र सिराहाकै कर्जनहा नगरपालिकामा गंगा पासवान विजयी हुनुभएको छ। पर्साको कालिकामाई गाउँपालिकामा नेपाल संघीय समाजवादी पार्टीका नथुनी कुशवाहा अध्यक्षमा विजयी हुनुभयो।
यसैबीच पर्साको सखुवा पर्सौनी गाउँपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर 3 मतपेटिकामा मुचुल्का उठाउँदा 1784 मत रहेकोमा मतगणनाको क्रममा मतपेटिका खोल्दा 1701 मत मात्रै फेला परेपछि संघीय समाजवादी फोरम बाहेकका राजनीतिक दलले मतगणना बहिष्कार गरेका छन्। वडा नम्बर 1 पनि मुचुल्का भन्दा 25 मत कम देखिएको थियो। वडा नम्बर 1 नेकपा एमालेका वासुदेव चौधरी 11 मत अन्तरले मात्रै पराजित हुनुभएको थियो। यस्तै सप्तरीको विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेसका लिलाम्बर यादव 2155 मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा पनि काँग्रेसकै जन्जिरा यादव विजयी हुनुभएको छ। धनुषाको औरही गाउँपालिकामा काँग्रेसका ब्रह्मदेव यादव, धनुषाकै जनक नन्दनी गाउँपालिकामा काँग्रेसका अब्दुल वारिक शेख, सिराहाको नवराजपुर गाउँपालिकामा काँग्रेसका विश्वमोहन यादव र रौतहटको परुहा नगरपालिकामा काँग्रेसका शेख अखिल विजयी हुनुभएको छ। सर्लाहीको धनकौल गाउँपालिकामा पनि नेपाली काँग्रेसकै राम आश्रय शाह विजयी हुनुभएको छ।
यस्तै धनुषाको मुखियापट्टी मुसारनिया गाउँपालिकामा एमालेका मनोज कुमार यादव, पर्साको पटेरवा सुगौली गाउँपालिकामा एमालेकै हरिनारायण चौधरी, धनुषाको बटेश्वर गाउँपालिकामा एमालेका डम्बर बहादुर राउत र सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेका उत्तम गौतम प्यानलै सहित विजयी हुनुभएको छ। सिराहाको विष्णुपुर गाउँपालिका र भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ। विष्णुपुरमा जागेश्वर यादव र भगवानपुर गाउँपालिकामा बेचन प्रसाद यादव विजयी भएका हुन्। रौतहटको ईशनाथ नगरपालिकामा फोरम लोकतान्त्रिकका सन्तोष मेहता र सर्लाहीको विष्णु गाउँपालिकामा जवाहरलाल यादव विजयी हुनुभयो।
यस्तै प्रदेश नम्बर 2 एकमात्र महानगरपालिका वीरगंजमा नेपाली काँग्रेसले अग्रता लिएको छ। नेपाली काँग्रेसका उम्मेद्वारले 3413 र राजपाका उम्मेद्वारले 3206 मत लिएका छन्। यस्तै संघीय फोरमले 2844 र माओवादी केन्द्रले 2126 मत ल्याएका छन्। वीरगंज महानगरमा 10 ठाउँमा मतगणना भइरहेको छ। पछिल्लो मतपरिणाम अनुसार जनकपुर उपमहानगरपालिकामा राजपाले अग्रता कायमै राखेको छ। जनकपुरमा राजपाका मेयरका उम्मेद्वारले 5957 मत ल्याएका छन्। यस्तै दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसका उम्मेद्वारले 2029 मत ल्याएका छन् भने एमालेका उम्मेद्वारले 600 मत मात्रै ल्याएका छन्।
2 प्रदेशको स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भइरहेको छ। अहिलेसम्म मतपरिणामले 2 प्रदेशमा प्रतिस्पर्धामा उत्रेका मुख्य 6 दल कोही पनि उत्साह हुन सकेका छैनन्। 2 प्रदेशमा काँग्रेस पहिलो हुने निश्चित देखिएको छ भने बाँकी स्थानका लागि दलहरूबीच प्रतिस्पर्धा भइरहेको छ। थप विश्लेषण सुनौ साथी प्रकाश ढकालबाट।
अहिलेसम्मको मतगणना हेर्दा 2 प्रदेशमा नेपाली काँग्रेसको उपस्थिति बलियो देखिएको छ। यसअघिका 2 चुनावमा दोस्रो स्थान पाएको काँग्रेस 2 भने पहिलो दल हुने निश्चित भएको छ। तर चुनावी परिणामबाट काँग्रेस सन्तुष्ट देखिँदैन। यसअघिका 2 चुनावमा 50 स्थान बढ़ी जितेर पहिलो दल भएको एमालेलाई 2 प्रदेशबाट फराकिलो अन्तरले पछि पार्दै समग्रमा पहिलो दल बन्ने काँग्रेसको योजना सफल हुने सम्भावना निकै कम छ। 2 प्रदेशमा दोस्रो दलको रूपमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम आउने पक्का जस्तै देखिएको छ। चुनावी परिणामबाट उत्साहित देखिएको फोरम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो 1 तराईमा गरेको सक्रियताका कारण आफ्नो भोट घटेको मूल्याङ्कन गरिरहेको छ। फोरम 2 प्रदेशमा दोस्रो हुने पक्का पक्कीसँगै आउँदो मुङसिरमा हुने संघीय चुनावमा देशको 4 ठूलो दलका रूपमा उदाउने सम्भावना पनि बढ़ेको छ। 2 प्रदेशमा तेस्रो 4 र 5 स्थानका लागि एमाले माओवादी केन्द्र र राजपा बीच तीव्र टक्कर देखिएको छ। स्थानीय चुनावबाट समग्रमा पहिलो दल बन्ने सम्भावना कायमै रहे पनि एमाले दुई नम्बर प्रदेशमा भने निकै खस्किएको छ। मधेस विरोधी भनेर आरोप खेप्दै आएको एमालेका लागि दुई नम्बर प्रदेशको परिणामले ठूलै झड्का दिएको छ। दुई नम्बर प्रदेशमा बाहिर बाहिर पहिलो दल बन्ने दावी गरे पनि कम्तीमा दोस्रो स्थानमा आउने आशा गरिरहेको एमालेका लागि तेस्रो स्थान सुरक्षित गर्न पनि मुस्किल देखिएको छ। दुई नम्बर प्रदेशको दक्षिणी भेगमा कमजोर मानिएको एमाले पूर्व पश्चिम राजमार्ग आसपासमा बलियो उपस्थिति जनाउने आकलन गरिएको थियो, तर अहिलेसम्मको मत परिणामले एमाले राजमार्ग आसपासका स्थानीय तहमा पनि कमजोर देखिएको छ। 15-20 दिन अघिसम्म पार्टीको नामै सुन्न नचाहने दक्षिणी भेगमा उम्मेद्वार खड़ा गर्न सक्नु नै एमालेका लागि उपलब्धि बनेको छ। यस अघिका दुई चरणको चुनावमा कमजोर देखिएको माओवादी केन्द्र दुई नम्बर प्रदेशमा भने तुलनात्मक रूपमा बलियो देखिएको छ। दुई नम्बर प्रदेशको चुनावले राष्ट्रिय जनता पार्टीलाई भने झड्का दिएको छ। मधेसको एकमात्र शक्ति आफू मात्र भएको दावी गर्ने छवटा दल मिलेर बनेको राज्यपालले सोचे जस्तो परिणाम नल्याउने पक्का भएको छ। दुई नम्बर प्रदेशमा पहिलो शक्ति बन्ने दावी गरेको राज्यपालका लागि तेस्रो स्थान पनि के हो के हो भन्ने अवस्था छ। यसै गरी विजय कुमार गच्छेदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकलाई पनि उत्साहित बनाउन सकेको छैन। अहिलेसम्म घोषित परिणाममा ऊ राजपा र संघीय समाजवादी भन्दा निकै पछाडि छ। यसरी अहिलेसम्म घोषित परिणामले दुई नम्बर प्रदेशमा कुनै पनि दलले सोचे जस्तो नतिजा नल्याउने पक्का भएको छ। मधेस केन्द्रित दलहरूमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई केही उत्साहित बनाए पनि दुई नम्बर प्रदेशमा पहिलो दल बन्न खोज्ने कांग्रेसलाई पनि चुनावी परिणामले झस्काएको छ।
धाकुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विगत 19 वर्षदेखि चीनका उच्चस्तरीय विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययनका लागि परामर्श गर्दै आएकोमा आगामी अक्टोबर सेसनमा एमबीबीएस पढ्नका लागि ग्वाङझो मेडिकल युनिभर्सिटी र कुनमिङ मेडिकल युनिभर्सिटीमा सीमित सीटका लागि भर्ना लिइरहेको हुँदा इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विशेषताहरू:
विश्व स्तरका सरकारी विश्वविद्यालयहरू,
अंग्रेजी माध्यममा पढाइ हुने,
एमडी एमएस का लागि सोही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिको अवसर,
उत्पादक डाक्टरहरू नेपालका प्रमुख अस्पतालहरू सहित यूएसए र यूकेमा पनि कार्यरत,
चीनका सस्ता भन्दा पनि स्तरीय मेडिकल युनिभर्सिटीमा भर्ना भए आफ्नो भविष्य उज्जवल बनाउनुहोस्।
थप जानकारीका लागि एजुकेशन नेटवर्क प्रणाली ज्ञानेश्वर काठमाडौँ,
फोन 01-44-15-234 98-5-11-49-240।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश नम्बर 2 का 30 स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस 10, माओवादी केन्द्र र राजपा 5 तथा एमाले 4 स्थानीय तहमा विजयी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सप्तरीमा स्थानीय तहमा निर्वाचित भएपछि खुशियाली साटासाट गर्ने क्रममा हृदयघात भएर महिला वडा सदस्यको निधन भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर 2 को महिला दलित महिला वडा सदस्यमा निर्वाचित भए लगत्तै जीतको खुशियाली साटासाट गर्ने क्रममा देवी खत्वेको हृदयघात भएर ज्यान गएको हो। राजपा नेपालबाट उम्मेदवारी दिएर 225 मतसहित महिला दलित महिला वडा सदस्यमा निर्वाचित भएको 10 मिनटमा नै हृदयघात भएर उहाँको निधन भएको हो। आज दिउँसो 2 नम्बर वडाको मतपरिणाम सार्वजनिक भए लगत्तै खुशी साटिरहेका उहाँका मतदाता र कार्यकर्ता उहाँको निधनपछि शोकमा परेका छन्।
आजदेखि बड़ा दशैं शुरू भएको छ। आज शक्तिकी देवी दुर्गाको पूजा गरी घट स्थापना गरेर दशैंको स्वागत गरिएको छ। आज बिहानै नदी लगायत चोखो ठाउँबाट बालुवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जमरा राखिएको छ। जौको अंकुर दुर्गाको प्रिय वस्तु भएकाले आज रोपिएको जौ विजया दशमीको दिन टीकासँगै जमराको रूपमा लगाइन्छ। जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ। आज घर घरमा पूजा गरिने दुर्गा देवीलाई असोज 14 गते विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। आजै विधिपूर्वक घडा स्थापना गरी त्यसमाथि दुर्गा भवानीको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। यसैबीच जुम्लाको ऐतिहासिक मन्दिर चन्दननाथ तथा भैरवनाथ मन्दिरमा आज नयाँ लिङ्गो गाडिएको छ। हरेक वर्ष घट स्थापनाका दिन मन्दिरमा 52 हात लामो काठको लिङ्गो र 52 हात लामो ध्वजा राख्ने चलन छ।
बाजुरामा समयमै उपचार नपाउँदा गर्भवतीको ज्यान गएको छ। सुत्केरी गराउन बुढीनन्दा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लगे पनि जटिल तथा आकस्मिक सेवा उपलब्ध नहुँदा हिमाली गाउँपालिका छ कि 16 वर्षकी सिद्धा बिगको ज्यान गएको हो। उनलाई प्रसूति व्यथा लागेको 4 दिनपछि मात्रै 2 दिन टाढा रहेको कोल्टीको स्वास्थ्य केन्द्र लगिएको थियो। कोल्टीमा उपचार हुन नसकेपछि जिल्ला बाहिर लैजान विमान कुर्दा कुर्दै उनको ज्यान गएको हो। सानै उमेरमा गर्भवती भएको, बच्चा पेटभित्रै मरिसकेको, साथै पाठेघरको मुखमा ट्युमर समेत भएकोले उनको स्वास्थ्य उपचारमा सम्भव नभएको केन्द्रका प्रमुख विजय कुमार शाहले जानकारी दिनुभयो। मानव विकास सूचकाङ्कमा पुछारमा रहेको बाजुराका विकट क्षेत्रका नागरिकले सेवा लिने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा शुरू गर्नुपर्ने माग गरे पनि सञ्चालनमा आउन सकेको छैन। केन्द्रमा रहेको भिडियो एक्सरे मेसिन समेत बिग्रिएपछि गर्भजाँचको सेवा दिन पनि नसकिएको केन्द्रले जनाएको छ।
उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति तिराउने विधेयक ल्याउने सरकारको निर्णय विरूद्ध चिकित्सकले प्रदर्शन गरेका छन्। उनीहरूले आज काठमाडौँको माइतीघर मण्डलामा निर्णय फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्। चिकित्सक संघले आज रातिसम्म निर्णय फिर्ता नलिए भोलिदेखि देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन्। चिकित्सकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 र नियमावली 2069 कार्यान्वयनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
कालीकोटका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। स्थानीय तहबाटै औषधि खरिद गर्ने व्यवस्था भए पछि औषधि किन्न ढिलाइ हुँदा अभाव भएको हो। यस विषयमा नागरिक समाज कालीकोटले जिल्ला अस्पताल विकास समितिको ध्यानाकर्षण गराएको छ। समयमै औषधि नपाएर नागरिकको ज्यान जान सक्ने सम्भावना बढेको भन्दै नागरिक समाजले संवेदनशील बन्न आग्रह गरेको हो।
नेपाल संघका 5 नाका खोल्ने विषयमा चीनले स्थलगत अध्ययन गर्ने भएको छ। काठमाडौँमा नेपाल चीन सड़क यातायात सम्झौता संशोधन विषयमा भएको द्विपक्षीय वार्तामा चीनीय प्रतिनिधिमण्डलले नाका खोल्नु अघि स्थलगत अध्ययन गर्ने जनाएको हो। वार्तामा नेपाली प्रतिनिधिमण्डलले चीनसँग सीमा जोड़िएका 13 नाका खोल्न चीनसँग प्रस्ताव गरेको थियो। प्रस्तावपछि चीनीय प्रतिनिधिमण्डलले नाम नखुलाए पनि 5 नाकाको स्थलगत अध्ययन गर्नुपर्ने बताएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानले जानकारी दिनुभयो। 3 महिनाभित्र चिनिया पक्षले स्थलगत अध्ययन गरेपछि फेरि वार्ता गरी संशोधन गर्ने सहमति भएको सहसचिव प्रधानले जानकारी दिनुभयो। नेपाल चीन सड़क यातायात सम्झौता संशोधन गरी थप नाका खोल्ने नेपालको तयारी छ। यसअघि चीनसँग हुम्लाको खासा यारी, खासा रसुवागढ़ी, खासा ओलाङचुङगोला नाका खोल्ने सम्झौता भइसकेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0140329162, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9841043468, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दशैंको विदाका बेला पनि ब्याङ्कहरूले सेवा दिने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले दशैंको विदाका दिनमा पनि ब्याङ्क तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएको थियो। राष्ट्र ब्याङ्कको निर्देशन अनुसार ब्याङ्क आज घटस्थापनाको दिन पनि खुलेका छन् भने महानवमी र विजया दशमीको दिन मात्र ब्याङ्क तथा वित्तीय संस्था बन्द हुने राष्ट्र ब्याङ्कले जनाएको छ।
नेपाल खाद्य संस्थानले काठमाडौँमा दशैंका लागि खसी बोका तथा च्याङ्रा बिक्री गर्न थालेको छ। संस्थानले प्रति किलो बोका 450, खसी 445 र च्याङ्रा 675 रूपियाँ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण थालेको हो। संस्थानका बागमती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट 500 च्याङ्रा ल्याइएको र 500 च्याङ्रा आउने क्रममा रहेको जानकारी दिनुभयो। खसी बोका फूलपातीको अघिल्लो दिन अर्थात 10 गतेसम्म थापाथलीमा रहेको संस्थानको गोदामबाट बिक्री गरिनेछ।
प्रहरीले काठमाडौँको नागढुङ्गाबाट 28 मरेका खसी बोका बरामद गरेको छ। नेपालगंजबाट आउँदै गरेको ना 5X16383 नम्बरको यात्रुबसको डिक्कीबाट मरेका खसी बोका बरामद गरिएको प्रहरीले जनाएको छ। मरेका खसी बोका सहित गाडी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुङ्गाना र राजु बगालेलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।
मोरङको कानेपोखरी गाउँपालिका 3 हरकपुरमा घरमा आगो लाग्दा एकै परिवारका 4 ज्यान गएको छ। हरकपुरका चन्द्रकुमार राईको घरमा गैराती आगो लाग्दा घरमा सुतिरहेका घरमुली चन्द्रकुमार, उहाँकी आमा गंगामाया, श्रीमती पार्वती र बहिनी विष्णुमायाको ज्यान गएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।
धानको देउखुरीमा कुलोमा डुबेर लमही नगरपालिका 6 देउपुरका 64 जोखिन चौधरीको ज्यान गएको छ। अर्जुन खोलाको सिंचाई आयोजनाको कुलोमा खसेका चौधरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐनको 9 संशोधन फिर्ता लिन माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर संयुक्त विद्यार्थी संगठनले 9 संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनौट गर्न नसक्ने र यसले शिक्षाको गुणस्तर निकै खस्कने भन्दै संशोधन ऐन तत्काल फिर्ता लिन माग गरेको हो। ऐन संशोधन फिर्ताका लागि विद्यार्थी संगठनले भोलि प्रधानमन्त्री र पर्सी शीर्ष नेतालाई ज्ञापन पत्र बुझाउने पनि बताएका छन्।
मेरो पनि भन्नु छ।
राष्ट्रपतिले शिक्षा ऐन संशोधन विधेयक रोक्न सक्छिन् भन्ने खबर उज्यालोमा पढेर फेसबुकमा मुक्ति उप्रेती गुनासो गर्नुहुन्छ। राजनीतिक दललाई न नागरिकको चिन्ता छ, न देशको शैक्षिक अवस्थाको। अब सरकारले नै अयोग्य शिक्षकलाई स्थायी गर्न थालेपछि डिग्रीको प्रमाणपत्र सिरानीमा राखेर खाडी जानु बाहेक अरू के नै विकल्प छ र?
यसै विषयमा सुमन चापागाईको टिप्पणी छ। सस्तो लोकप्रियताको लागि ऐन संशोधन भए जस्तो लाग्यो। शिक्षामा सरकारले परिवर्तन ल्याउन चाहेको हो भने आन्दोलनरत अस्थायी शिक्षकलाई स्थायी बनाउने भन्दा पनि सुविधासहित विदाई गरेर नयाँ शिक्षकलाई प्राथमिकता दिनुपर्ने हो। शिक्षाको ज्योति बाँड्ने शिक्षालयमा राजनीति नघुसाएकै राम्रो हुन्छ।
दशैं नजिकै गर्दा रोजगारीका लागि कतार गएका ऋषिजित राई 11 घर नफर्केको र अत्तोपत्तो पनि नभएको छोरी निर्मला राईको भोगाई उज्यालो अनलाइनमा पढेर फेसबुकमा पदम आले सहानुभूति दिँदै भन्नुहुन्छ, बहिनी कहिले पनि विचलित हुनुहुँदैन, बुवा एक दिन अवश्य फर्केर आउनुहुनेछ।
अनि हाम्रो आइभीआरमा रौतहटबाट रञ्जित महतोले आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
कहिले शिक्षक आन्दोलनमा त कहिले चिकित्सक आन्दोलनमा त कहिले उद्योग व्यवसायिक संघ आन्दोलनमा, यो सबको मार भनेको जनताले नै खेप्नु परिराखेको हुन्छ, यो सब शास्त्री नागरिकले नै खेप्नु परिराखेको हुन्छ। यसकारणले यस प्रश्नमाथि नेपाल सरकारको ध्यान जाओस्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा फेरि एकजना पत्रकारको हत्या भएको छ। राजनीतिक समाचार लेख्ने शान्तानु भौमिकको कुटपिटबाट हत्या भएको समाचार संस्था एएफपीले जनाएको छ। भारतीय दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगरतलाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीबीच झडप भइरहेका बेला समाचार संकलन गर्न पुगेका भौमिकलाई राजनीतिक कार्यकर्ताले कुटपिट गरी हत्या गरेको प्रहरीले दावी गरेको छ। त्यहाँ जारी द्वन्द्वका क्रममा 12 बढी प्रहरी अधिकारी पनि घाइते भएका स्थानीय प्रहरीले जनाएका छन्। भारतमा दुई हप्ता अघि मात्र वरिष्ठ पत्रकार गौरी लङ्केशको गोली हानी हत्या भएको थियो।
म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थीका रूपमा बसेका रोहिंग्यालाई सहायता पुर्याउन गएको रेड क्रसको ट्रक नै दुर्घटनामा पर्दा 9 ज्यान गएको छ। बंगलादेशको कोक्स बजार नजिकै सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा परेको समाचार संस्था एएफपीले जनाएको छ। ज्यान गुमाउने सबै सहायताकर्मी रहेका र केही घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। बंगलादेशमा म्यानमारबाट विस्थापित 420,000 रोहिंगा शरण लिएर बसेका छन्। उनीहरूलाई खाद्यान्न, पानी तथा लत्ता कपड़ा आवश्यक छ। म्यानमारको सेनाले रोहिंग्यामाथि कार्यवाही थालेपछि उनीहरू भागेर बंगलादेश पुगेका हुन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। आज चेन्नईमा भएको दोस्रो अभ्यास खेलमा नेपालले मेलापुर रिक्रिएसन क्लबलाई 52 पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 7 विकेटको क्षतिमा 251 रन बनाएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले 100 रन बनाए भने शरद भेषवाकरले 48, सागर पुनले 25 र पारस खड्काले 22 रन बनाए। 252 रनको लक्ष्य पछ्याएको मेलापुरले पूरै ओभर खेलेर 8 विकेटको क्षतिमा 199 रन मात्रै बनाउन सक्यो। नेपालका दिपेन्द्र सिंह ऐरी, सागर पुन र सुशन भारीले समान 2-2 विकेट लिए। अब नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आगामी 27 र 29 गते हङकङसँग उसकै मैदानमा खेल्दैछ।
र भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले जितका लागि 253 रनको लक्ष्य पछ्याइरहेको छ। भारतको कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले 50 ओभरमा 10 विकेट गुमाएर 252 रन बनाएको हो। भारतका लागि विराट कोहलीले 92, अजिंक्य रहाणेले 55, केदार जाधवले 24, हार्दिक पाण्ड्या र भुवनेश्वर कुमारले समान 20-20 रन बनाए। अस्ट्रेलियाका नाथन काउल्टर नाइल र केन रिचर्डसनले समान 3-3 विकेट लिए। जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले 27 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 125 रन बनाएको छ। 5 एक दिवसीय श्रृंखलामा भारत 1-0 अघि छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 2 30 स्थानीय तहको नतिजा सार्वजनिक। कांग्रेस 10, माओवादी केन्द्र र राजपा 5-5 तथा एमाले 4 स्थानीय तहमा विजय।
हिन्दूहरूको महान चाड दशैं आजदेखि शुरू। शक्तिकी देवी दुर्गाको पूजा गरी घर घरमा घट स्थापना।
बाजुरामा समयमै उपचार नपाउँदा गर्भवतीको ज्यान गयो। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भिडियो एक्सरे मेसिन बिग्रिएपछि गर्भ जाँचको सेवा पनि बन्द।
भारतमा फेरि एक पत्रकारको हत्या। समाचार संकलनका बेला राजनीतिक दलका कार्यकर्ताको कुटपिटबाट ज्यान गएको प्रहरीको दावी।
र दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टोलीद्वारा भारतको मेलापुर रिक्रिएसन क्लब पराजित। भारतसँगको दोस्रो एक दिवसीयमा अस्ट्रेलिया 253 रनको लक्ष्य पछ्याउँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छ। नमस्कार।